नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। म रिमा बिसीको यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटोल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म, रेडियो मुक्ति 95.5 MHz बुटोलबाट हरेक सोमबार बेलुकी 8:30 बजेदेखि 8:30 बजेसम्म, रूपन्देही एफएम 102 MHz हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले रूपन्देही जिल्लामा मानव अधिकारको अवस्था र इन्सेक अभियानका सन्दर्भमा केन्द्रित रहेर कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा रूपन्देही जिल्लामा इन्सेक कार्यक्रमको प्रभावकारिता कस्तो रहेको छ, के भन्छन् मानव अधिकार निगरानी समूह बुटोलका सचिव सन्तोष केसी।
हामीले मुख्यतः चार विषय, शिक्षा, स्वास्थ्य, खाद्य र आवास विषयमा कार्यक्रमहरूलाई समग्र सिङ्गर शिक्षालाई एउटा तरिकाले तल्लो लेभलसम्म कार्यक्रम गर्दै त्यसको निष्कर्ष निकालेका छौँ भने,
रूपन्देही जिल्लामा मानव अधिकारको सवाल र इन्सेक अभियानले पारेको प्रभावका विषयमा इन्सेक जिल्ला सहजकर्ता विष्णु घिमिरेसँग गरिएको कुराकानी
पहुँचको आधारमा खोपहरू वितरण गरिएको लगायतका धेरै समस्याहरू हामीले पाएका थियौँ र ती समस्याहरूलाई समाधान गर्नको निम्ति हामीले सम्बन्धित पक्षहरूमा झन्झाउने काम निरन्तर गरिरहेछौँ र अहिले त्यसलाई कार्यान्वयनमा आएको छ।
रूपन्देही जिल्लाको समग्र मानव अधिकारको अवस्था र इन्सेक अभियानको प्रभावकारिता मानव अधिकार निगरानी समिति बुटोलका अध्यक्ष कमला भण्डारीसँग गरिएको कुराकानी। र साथमा रूपन्देही जिल्लामा इन्सेक कार्यक्रमको प्रभावकारिता कस्तो रहेको छ, के भन्छन् जनप्रतिनिधि सुद्धोदन गाउँपालिका रूपन्देहीका प्रवक्ता राजेन्द्र कणेलसँग गरिएको कुराकानीलाई।
तपाईँहरूको कार्यक्षेत्रभित्र पढ्ने ती व्यक्तिहरूलाई एउटा सचेत गराउने, ती व्यक्तिहरूको चेतनामा चाहिँ अभिवृद्धि गर्ने किसिमका काम क्रियाकलापहरू भइरहेको छ भने
आजको कार्यक्रममा समेटेका छौँ। मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline.org लगन गर्नुहोला। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ।
कोही भन्छन् हावाबाट सर्छ, कोही भन्छन् सर्दै सर्दैन, कोही भन्छन् सधैँ मास्क लाउनु पर्छ, कोही भन्छन् कहिले लाउनु पर्दैन।
यस्ता अप्रमाणित सन्देश र गलत सूचनाको प्रवाहले साँच्चै नै कठिन बनाएको छ दाजी। यसले त भाइरस संक्रमणको जोखिम झन् बढाउँछ।
त्यही त, अब कोही यो भाइरस भन्ने चिज के पनि होइन भन्दै सुझाव लत्याउने, कोही खतरनाक हो है भन्दै जनतालाई अत्याउने, कसका कुरा पत्याउने।
विश्व स्वास्थ्य संगठन, युनिसेफ, सरकारी निकाय, भरपर्दा स्वास्थ्य कर्मी अनि आधिकारिक स्रोतको सूचना र जानकारीलाई मात्र विश्वास गर्नुपर्छ।
COVID-19 को महामारी बीचमा गलत सूचनाको महामारीबाट आफू र आफ्ना परिवारलाई सुरक्षित राखौं। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
कार्यक्रममा अब सुनौ रूपन्देही जिल्लामा मानव अधिकारको अवस्था र इन्सेक अभियानका सन्दर्भमा केन्द्रित रहेर तयार पारिएको रेडियो सामग्री। इन्सेकले लामो समयदेखि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेह बनाउने कार्यक्रम विगतदेखि नै गर्दै आएको छ। यो कार्यक्रमले स्थानीय स्तरमा महिला, बालबालिका, दलित, महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरू, अपाङ्गता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिक, मधेसी, मुस्लिम र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको संरक्षणका लागि विशेष गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवास को अधिकारका क्षेत्रमा पहुँच अभिवृद्धि गर्नका लागि 2019-2022 परियोजनागत रूपमा आम नागरिकलाई सशक्तिकरण गर्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउँदै आएको छ। स्थानीय सरकार, स्थानीय सञ्चालन, स्थानीय सञ्जाल तथा निर्णायक प्रक्रियाहरूमा आम नागरिकको सक्रिय र अर्थपूर्ण सहभागितामा अभिवृद्धि गर्दै मानव अधिकार संस्कृतिको विकास गर्नका लागि काम गर्दै आएको छ। स्थानीय र प्रदेश सरकारले स्थानीय तथा प्रदेश तहमा प्रदान गरिरहेको शिक्षा, स्वास्थ्य, खाद्य अधिकार सम्बन्धी सेवाहरू र ती सेवा प्राप्तिमा जनताको पहुँच के कस्तो रहेको छ, स्थानीय निर्णायक प्रक्रियामा स्थानीय विशेष गरी महिला, बाल बालिका, दलित र जोखिममा परेका अल्पसंख्यक तथा पछाडि पारिएका सीमान्तकृत समुदायको सहभागिताको अनुगमन गर्न र जनताको निगरानी बढाउन उनीहरूलाई सशक्त बनाउनु कार्यक्रमको प्राथमिकता रहेको छ। गत 3 वर्षमा प्राप्त भएका उपलब्धि तथा सिकाइलाई आत्मसात गर्दै आगामी आर्थिक वर्ष 2076-79 सम्मका लागि स्थानीय तहका समूहहरू मार्फत स्थानीय समुदायको पहल कदमी लिन राज्यले सुनिश्चित गरेका अधिकार प्राप्त गर्न तथा सेवा सुविधाबाट जनताको पहुँच अभिवृद्धि गर्न यो कार्यक्रम महत्वपूर्ण रहेको छ। अब लागौ कार्यक्रममा। रूपन्देही जिल्लामा इन्से कार्यक्रमको प्रभावकारिता कस्तो रहेको छ, के भन्छन् मानवाधिकार निगरानी समूह बुटोलका सचिव सन्तोष केसी।
हामी मानव अधिकार निगरानी समूह गठन भएदेखि नै हामीले मुख्यतः 4 विषय, शिक्षा, स्वास्थ्य, खाद्य र आवास विषयमा कार्यक्रमहरूलाई समग्र सिङ्गल शिक्षालाई एउटा तरिकाले तल्लो लेभलसम्म कार्यक्रम गर्दै त्यसको निष्कर्ष निकालेका छौँ भने स्वास्थ्यलाई पनि त्यही हिसाबले लगाएका छौँ र खाद्य र आवासलाई पनि त्यही हिसाबले हामीले कार्यक्रमहरू गरिरहेका छौँ। शिक्षामा हामीले समग्र कार्यक्रमहरू वडा तहसम्म लगेर यहाँका स्थानीय स्कुलहरू वडाका जनप्रतिनिधिहरूलाई राखेर नगरपालिकाबाट नगर प्रवक्ताहरू राखेर र शिक्षा समितिमा रहनुभएका नगरपालिकामा जिम्मेवारी लिनुभएका हाम्रो आदरणीय सरहरूलाई राखेर हामीले विद्यालयमा भएका समस्याहरू निहालिएर भएका त्यसलाई उपाय समाधानको उपायहरू के छन् भन्ने विषयमा पनि हामीले काम अगाडि बढाएका छौँ भने स्वास्थ्यको विषयमा पनि अब हामीले अब यो बढ्दै गरेको कोभिड संक्रमणलाई कसरी नियन्त्रण गर्न सकिन्छ, स्कुललाई कोभिडलाई निरन्तर यही हिसाबले चलिरहँदाखेरि हाम्रा अभिभावकहरूले आफ्ना विद्यार्थी भाइ बहिनीहरूलाई कसरी स्कुलसम्म पुर्याउन सक्ने विषयमा धेरै तरिकाले छलफल गरिसकेपछि नगरपालिकालाई एउटा सुझाव दिएका थियौँ। अब डिस्टेन्स मेन्टेन गरेर स्कुल चलाउन सकिने अवस्था भएको खण्डमा डिस्टेन्स मेन्टेन गरेर स्कुललाई सञ्चालन गरौँ, त्यति त सकिन्न भने पर्याप्त मात्रामा खोप आउन सक्छ भने एउटा लेभलसम्मको क्लासहरू 10 क्लासभन्दा तलका क्लासहरूलाई खोप व्यवस्थापन गरेर ती विद्यार्थीहरूलाई खोप व्यवस्थापन गरेर शैक्षिक सत्रहरू सञ्चालन गर्नुपर्छ भन्ने हिसाबले हामी अगाडि लागिरहेको छ।
हजुर, यसरी काम गरिरहँदाखेरि स्थानीय स्तरका सवालहरू छन्, यिनको उठान गरेर सम्बन्धित निकायसँग पुर्याउँदाखेरि सम्बन्धित निकायहरू, जनप्रतिनिधिहरू, कर्मचारीहरूको बुझाइ, सोचाइ र यहाँहरूले उठाएका सवालहरूको सम्बोधन कतिको सहज रूपमा गरेको पाउनु भएको छ?
यो विषयमा हाम्रो चाहिँ अहिले मुख्यतः हामी बुटोल उपमहानगर कमिटी अन्तर्गत रहेर 19 वडाका विभिन्न ठाउँमा हामीले कार्यक्रमहरू गर्दाखेरि नगरपालिकामै रहेका नगरपालिकाबाटै प्रतिनिधित्व गर्नुभएका व्यक्तिहरूलाई हामी प्रमुख अतिथि रूपमा निमन्त्रणा गरेर अथवा कहिले हाम्रो उपमेयर आउनुहुन्छ, कहिले मेयर आउनुहुन्छ, कहिले प्रवक्ता आउनुहुन्छ, उहाँहरूलाई नै साथी राखेर हामीले सवाल जवाब गर्ने कार्यक्रमहरू गरिरहेका छौँ र उहाँहरूले नै तल्लो तहबाट आएका समस्याहरू उहाँहरूमाझ नै हामीले चाहिँ प्रस्तुत गरेर समाधानको उपायको निम्ति उहाँहरूको मुखबाटै उहाँहरूले प्रतिबद्धता व्यक्त गरेको पनि हामीले त्यो हिसाबले पनि कार्यक्रम गरिरहेका छौँ र अहिलेसम्म भन्नुपर्दाखेरि बुटोल उपमहानगरपालिकाबाट हामीलाई एक किसिमले गर्न सकेको सबै सहयोग उहाँहरूले गर्न नसके पनि हामी सन्तुष्टि भन्ने तरिकाले हामीलाई सहयोग पाएका छौँ र हामीलाई उहाँले भनेको ठाउँमा र भनेको कार्यक्रममा उहाँहरू चाहिँ उपस्थिति भएर हाम्रा गुनासोहरू, हामीबाट उठेका गुनासोहरूलाई व्यवहारिक रूपमा सुनेर अब समाधानको उपायहरू पनि उहाँहरूले बताएर केही कामहरू अगाडि पनि बढाउनु भएको छ।
हजुर सन्तोषजी, बुटोल उपमहानगरपालिका जहाँ यहाँहरूको कार्यक्षेत्र छ, यहाँहरूले विभिन्न अभियानहरू, शिक्षा, स्वास्थ्य, आवास र खाद्य अधिकारका सवालहरूको उठान गरिरहनु भएको छ, यी सवालहरूको विषयमा कुरा गरिरहँदाखेरि रूपन्देही जिल्लामै मानव अधिकार संस्कृतिको विकास गर्नका लागि के गर्यो भने साँच्चै मानव अधिकार संस्कृतिको विकास हुन्छ भन्ने यहाँले महसुस गर्नुभयो काम गर्ने सन्दर्भमा?
सबभन्दा पहिला तपाईँको चाहिँ मान्छेमा जनचेतनाको कमी छ, कति मान्छेहरूलाई आफ्नो मानव अधिकार सम्बन्धी समस्याहरू पहिचान गरी ऊ मार्फत सम्बन्धित ठाउँ पुर्याउने भन्ने कुरा नै चेतना नभएको कुरा मैले चाहिँ महसुस गरेँ, हाम्रो कमिटीले महसुस गरेको छ। हामी विभिन्न ठाउँमा बाढी पहिरोको याममा यो समस्या भइराख्दाखेरि तिनाउ नदी वा आसपास बस्ने सुकुमासी बस्तीका आदरणीय व्यक्तित्वहरूसँग हामी उहाँहरूको समस्या पहिचानका निम्ति जाँदाखेरि उहाँहरू धेरै कुराबाट अनभिज्ञता प्रकट भएको महसुस भयो। उहाँहरूले नगरपालिकाबाट र नेपाल सरकारबाट आएका राहतहरूको विषयमा पनि उहाँहरूलाई धेरै कुरा जानकारी नभएको कुरा हामीलाई थाहा भयो र यसरी कोरोनाले खडा परिरहेको अवस्थामा उहाँहरूले पाउनुपर्ने सेवा सुविधाहरू पनि उहाँलाई थाहा नभएको कुरा महसुस पाउँदा पक्कै मलाई के लाग्यो भनेदेखि अलिकति प्रविधिको कमीले गर्दा उहाँहरूमा त्यो कुरा सन्देश पुग्न सकेन या त शिक्षाको कारणले गर्दा उहाँहरूमा त्यो कुरा पुग्न सकेन भन्ने कुरो मलाई लाग्छ।
हजुर, अब यसरी काम गरिरहँदाखेरि शिक्षा, स्वास्थ्य, आवास र खाद्यको विषयमा यहाँहरूले सवाल उठान गरिरहँदाखेरि अझै पनि यो विषयलाई अझ सहज रूपमा उठान गर्नको लागि कार्यान्वयन गर्ने तहलाई अझै जिम्मेवार बनाउनको लागि इन्सेकले के गर्यो भने साँच्चै यो कार्यक्रम प्रभावकारिता हुन्छ, यो कार्यक्रमको प्रभाव अझै यसको उचाइ बढ्छ भन्ने लाग्छ यहाँलाई?
यसको लागि सबभन्दा पहिलो उपाय जसरी हाम्रो इन्सेकले मानव अधिकार निगरानी समूह भनेर बुटुल उपमहानगर कमिटीमा गठन गरेको छ, त्यसरी नै हाम्रो 19 वडामा यसै गरी कमिटीहरू गठन गरी हामी सकेसम्म अहिलेलाई अहिले तत्कालको लागि हामी वडामा गएर हामी यसरी प्रतिनिधित्व गराएर वडाबाटै हाम्रो कमिटीहरू सञ्चालन गर्यौँ भने पक्कै पनि हाम्रो उद्देश्य चाहिँ पुरा हुन सक्छ। भविष्यमा मानव अधिकार निगरानी समूहलाई हामी टोल टोलसम्म पुऱ्याएर ती जो पिछड परेका छन् ती व्यक्तिहरूबाट ती व्यक्तिहरूका समस्यालाई सिधै टोलबाट वडा हुँदै हाम्रो नगर कमिटीसँग आइपुगेपछि काम गर्ने वातावरण चाहिँ उहाँहरूले पक्कै पनि हाम्रो प्रतिनिधित्व पाउनुहुनेछ, हाम्रो अपनत्व महसुस गर्दै हुनेछ भन्ने लाग्छ मलाई।
हजुर, हामी कुराकानीको अन्तिममा छौँ। अन्तिममा यो समाजलाई परिवर्तन गर्नको लागि, मानव अधिकार संस्कृतिको विकास गर्नको लागि र जिम्मेवार निकायलाई जवाफदेही बनाउनको लागि के गर्न पर्छ भन्ने लाग्छ यहाँलाई?
सबभन्दा पहिला त जसरी हाम्रो अब यो विभिन्न किसिमका मानव अधिकार संस्थाहरूका नामबाट खोलिएका छन्, कोही राजनीतिक पार्टी आस्थाका आधारमा पनि खोलिएको जस्तो मैले महसुस गरेका छु। मैले कतिपय मानव अधिकार संस्थाहरू भन्दा हाम्रो यो सबैभन्दा अगाडि रहेर चाहिँ अग्रपन्थीमा रहेर काम गरिरहेको देख्दाखेरि म पक्कै पनि खुसी हुने स्वाभाविक नै हो। यसै गरी सबै मानव अधिकार संस्थाहरूलाई इन्सेकको गतिविधिहरूलाई निहाल्दै इन्सेकले गरेको कामलाई मूल्याङ्कन गर्दै उनीहरूले पनि यही हिसाबले जवाबदेही तरिकाले अगाडि बढ्यो भने मानव अधिकारलाई वास्तवमा मानव अधिकारको संरक्षण, मानव अधिकारको उद्देश्य हामीले पुरा गर्न सक्छौँ भन्ने चाहिँ मलाई लाग्छ।
उहाँ हुनुहुन्थ्यो मानव अधिकार निगरानी समूह बुटोलका सचिव सन्तोष केसी, इन्सेक अभियानको प्रभावकारिताका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। अब सुनौ रूपन्देही जिल्लामा मानव अधिकारको सवाल र इन्सेक अभियानले पारेका प्रभावका विषयमा इन्सेक जिल्ला सहजकर्ता विष्णु घिमिरे।
विशेष गरी अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकबन्दी जिल्लाले सञ्चालन गरेको मानव अधिकार सम्बन्धित कार्यक्रम इपिएल कार्यक्रम अन्तर्गत बुटुल उपमहानगरपालिका र सुदूरजन गाउँपालिकामा हामीले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ। करिब 2 जति यो कार्यक्रमहरू सञ्चालन भइसकेको छ। यो अवधिमा हामीले शिक्षा र स्वास्थ्य र खाद्य र आवासको क्षेत्रमा चाहिँ स्थानीय तहमा देखिएका समस्याहरूलाई हामीले उठान गर्दै र ती समस्याहरूलाई समाधानको लागि चाहिँ हामीले सम्बन्धित निकायमा र पालिका र गाउँपालिका मार्फत नै हामीले झगझगाउने काम गरिरहेका छौँ र त्यसलाई समस्याको समाधानको रूपमा पनि अगाडि बढाउने काम गरिरहेका छौँ। विशेष गरी पछिल्लो समयमा स्वास्थ्यको क्षेत्रहरूमा विभिन्न हामीहरूले गरेका कार्यक्रम सञ्चालनकै क्रममा विभिन्न ठाउँहरूमा स्वास्थ्य चौकीहरूमा औषधिहरूको अभाव हुने र बिरामीहरूलाई राम्रोसँग चेक जाँच नहुने, कोरोना खोपहरू वितरणमा अनियमितता हुने, जुन उमेर समूहको लाई लगाउनु पर्ने खोपहरू त्यो पनि वितरण नगरिएको र आफ्नो पहुँचको आधारमा खोपहरू वितरण गरिएको लगायतको धेरै समस्याहरू हामीले पाएका थियौँ र ती समस्याहरूलाई समाधान गर्नको निम्ति हामीले सम्बन्धित पक्षहरूमा जगाउने काम निरन्तर गरिरहेछौँ र अहिले त्यसलाई चाहिँ कार्यान्वयनमा आएको छ र अहिले पछिल्लो समय।
विष्णुजी, यहाँले शिक्षा, स्वास्थ्य, आवास र खाद्यका कुरा गरिरहँदाखेरि यस्ता खालका जुन समुदायमा हुने विभिन्न किसिमका समस्या र सवालहरूको पहिचान गरेर त्यसको उठान गर्दाखेरि सम्बन्धित निकायहरू, स्थानीय सरकारहरू, सम्बन्धित सरकारवाला निकायहरू कतिको यहाँहरूले उठाएका सवालहरूप्रति संवेदनशील जवाफदेही अथवा यहाँहरूका सवालहरूलाई उठान गरेको पाउनुभयो? छोटकरीमा बताइदिनुहोस् न।
हामीले उठाएका समस्याहरू हामीले पटक पटक लगेर उहाँहरूलाई दिन्छौँ तर त्यो समस्याहरू उहाँहरूले झक्क कार्यान्वयन नगर्ने हामीले उठाएका कार्यक्रमहरूमा लघु सामुठीका विषयवस्तुहरूलाई चाहिँ लगेर उहाँहरूले गाउँपालिका नगरपालिकाहरूको बैठकहरूमा पनि अगाडि नबढाएको पाइएको थियो हामीले सुरु सुरुमा। र पछिल्लो समय हामीले गरेको कार्यक्रमहरूको जुन महत्त्व बुझ्दै जानुभयो र ती उठेका समस्याहरू बुझ्दै जानुभयो र पछिल्लो समय चाहिँ स्थानीय सरकारहरूले त्यसलाई चाहिँ कार्यान्वयन तहमा चाहिँ अगाडि बढाउनु भएको छ। सुरुको चरणमा त्यो गर्नुभएको थिएन, पछिल्लो समयमा चाहिँ ती समस्याहरूलाई चाहिँ कार्यान्वयनको रूपमा अगाडि बढाउनु भएको छ। केही समस्याहरूले कार्यान्वयनको रूपमा पनि अगाडि बढिरहेका छन् भने केही समस्याहरू हुने क्रममा पनि अगाडि बढिरहेका छन् र हामीले पछिल्लो समय समय ती समस्याहरू हामीले खोज्दै जाँदै गर्दा ती समस्याहरूलाई समाधानको लागि चाहिँ हामी गाउँपालिका नगरपालिका प्रमुख मोरमुखसँग जाँदै गर्दा उहाँहरू चाहिँ पछिल्लो समय ती समस्याहरूलाई समाधान गर्नेतर्फ लागिरहनु भएको।
हजुर, स्थानीय सवालहरूको पहिचान गर्ने क्रममा, उठान गर्ने क्रममा समस्याहरू के भोग्नु पर्दो रहेछ? यहाँले अघि भन्नुभयो समस्याहरू सुरु सुरुमा सम्बन्धित निकायहरूले पनि त्यतिको चासो नदिएको कुराहरू थियो, पछि आइसकेपछि काम गर्दै जाँदाखेरि उहाँहरूले बुझ्नुभयो हाम्रो अभियानलाई बुझेर सम्बोधन गर्ने कुराहरू आए, र काम गर्दै जाँदाखेरिका चुनौतीहरू के हुँदा रहेछन्, यसको समाधान कसरी गर्नुभयो यहाँहरूले?
तपाईँको सुरुमा हाम्रो कार्यक्रमको बारेमा जानकारी बुझाउन नै अलि समस्या परेको थियो, पछि त्यो हाम्रो कार्यक्रमको विषयवस्तु र हाम्रो कार्यक्रम उठाएका एजेन्डाहरूको विषयमा खालको एउटा सन्देश बाहिर समाजमा गयो, त्यसपछि चाहिँ कार्यक्रम गर्न अलिकति सहज भएको। सुरुमा कार्यक्रम गर्न कठिन नै थियो, अब मान्छेहरूलाई मानव अधिकारको विषयमा र मानव अधिकारले गर्ने कामहरूमा र सम्बन्धित ठाउँमा पुर्याउनको लागि पनि निकै अप्ठ्यारो थियो। हामीले बुझाउँदाखेरि कहिलेकाहीँ चार कार्यक्रमको प्रमुख अतिथिहरू बन्न आउने समस्या हरेक समस्याहरू हामीले जानु परेको थियो। अहिले पछिल्लो समय इन्सिपी गरेको काम र इन्सिपी पछिल्लो समय गरेका गतिविधिहरूलाई चाहिँ अहिले मुक्त राखेर चाहिँ अहिले आउने गर्नुहुन्छ। पहिले चाहिँ अलि निकै नै कठिन थियो काम गर्ने दौरानमा, अब हामी ठाउँ ठाउँमा जानु पऱ्यो र नयाँ ठाउँमा पनि भएको हुनाले सुरु सुरुको अवस्थामा अलिक समस्या थियो, र पछिल्लो समयमा त्यो समस्या त्यो ठाउँहरूमा हामी गाउँ गाउँ टुल टुलहरू क्षेत्रहरूमा छिरेर त्यहाँको समस्याहरू पहिचान गर्दै अगाडि बढ्ने क्रममा अगाडि बढ्दै जाँदा चाहिँ अहिले चाहिँ अलिकति रूपमा चाहिँ सहज भएको छ।
हजुर, अब यहाँले भन्नुभयो सुरुमा काम गर्न अप्ठ्यारो भयो, काम गर्दै जाँदाखेरि सहज भएको छ, सरकारवाला निकायहरूले पनि हाम्रो अभियानको विषयमा बुझ्नु भएको छ भनिरहँदाखेरि इन्सेकले अब मानव अधिकार संस्कृतिको विकास गर्नको लागि कस्ता खालका अभियानहरू सञ्चालन गर्नुपर्छ, अथवा यसलाई निरन्तरता हुन पर्ने हो कि, अथवा थप कार्यक्रमहरूको पनि आवश्यकता पर्ने हो कि, के लाग्छ यहाँलाई अन्तिममा?
कस्तो छ भने मेन भनेको शिक्षा र स्वास्थ्यकोलाई नै एकदम अगाडि बढाउनु पर्ने जरुरी देखिन्छ। अहिले हामीले काम गर्दै गरेको दौडानको रूपमा पनि जस्तो मधेसी समुदायको भित्री समुदायमा जानुभयो भने पनि त्यहाँको शिक्षाको अभावले गर्दा त्यहाँको समुदायहरू अगाडि बढ्न सकेको छ। शिक्षाको अभाव हुँदै गर्दाखेरि स्वास्थ्यको पनि सँगसँगै जोडिएको विषय भएको हुनाले शिक्षा स्वास्थ्यको अभियानमा पनि अझ त हामीले यसलाई अझ केही समय अझ निरन्तरै गयो भने त्यो समुदायहरू पनि माथि उठ्नेछ होइन, त्यसले गर्दाखेरि अगाडि बढ्नको लागि सहज हुनेछ। विशेष गरी स्थानीय सरकारहरूले चाहिँ शिक्षा र स्वास्थ्य र खाद्यको विषयमा गहन रूपमा चाहिँ दीर्घकालीन रूपमै हुने गरी लाग्नु पर्दछ र हाम्रो इन्सिटिभ पनि यसलाई अझै विचार गर्छौँ नि, यसकै निरन्तर दिँदै जाने हो भने अझ राम्रो हुनेछ जस्तो लाग्छ।
उहाँ हुनुहुन्थ्यो इन्सेक जिल्ला सहजकर्ता विष्णु घिमिरे, इन्सेकले गरेका प्रयासहरूका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। अब सुनौ रूपन्देही जिल्लाको समग्र मानव अधिकारको अवस्था र इन्सेक अभियानको प्रभावकारिता मानव अधिकार निगरानी समिति भुटोलका अध्यक्ष कमला भण्डारी।
मानव अधिकार निगरानी समूह भुटोल उपमहानगरपालिकामा शिक्षा स्वास्थ्य खाद्य र आवास सम्बन्धी समस्या पहिचान गरी यहाँका समस्याहरूलाई पहिचान गरी सम्बन्धित निकायमा पुर्याउने काम गरेका छौँ र शिक्षासँग सम्बन्धित कार्यक्रम अन्तर्गत हामीले प्रतिनिधिमूलक रूपमा भुटोल उपमहानगरपालिकाका विभिन्न ठाउँहरूमा अन्तर्क्रिया गरेर शैक्षिक सरकारहरू समस्या पहिचान गरी सम्बन्धित विद्यालयहरूमा केही समस्या देखिएका विद्यालयहरूमा गई अनुगमन गरेर समस्याहरू रिपोर्ट गर्ने र सम्बन्धित कार्यालय ध्यानकर्षण गर्ने कार्यक्रमहरू गरेका छौँ, जसमा विद्यालयहरूमा यो COVID-19 पारेको असरको विषयमा र विद्यार्थीहरू विद्यालय जान नपाइरहेको अवस्थामा विद्यालयबाट विद्यार्थीहरूलाई कसरी शिक्षाको पहुँच पुर्याउन सकिन्छ भन्ने विषयमा हामीले अन्तर्क्रिया गरेका थियौँ, जस अन्तर्गत अनलाइन शिक्षाबाट शिक्षा प्रदान गर्ने भन्ने कुरा भयो। जुन सुरुमा COVID-19 असर पारेको समयमा त्यसै विषयमा रहेर हामी छलफल गरी विभिन्न विद्यालयका प्रधान अध्यापक जीवहरू, अध्यक्ष जीवहरू र त्यहाँका जनप्रतिनिधिहरू समय राखेर अभिभावकहरूसँगै सहकार्य गरेर हामीले अन्तर्क्रिया गर्दाखेरि विद्यार्थीहरूलाई यतिकै राख्नु हुँदैन, अनलाइन भए पनि हामीले शिक्षा प्रदान गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेर हामीले अनलाइन शिक्षा गर्नुपर्छ भन्ने कुरालाई अगाडि बढायौँ। त्यसै अन्तर्गत स्थानीय निकायले पनि अनलाइन शिक्षा सञ्चालन गर्यो, तर अनलाइन शिक्षा सञ्चालन गर्दा पनि त्यति प्रभावकारी भएन। सबैको पहुँचमा शिक्षा पुगे कि पुगेन भनेर फेरि हामीले अनुगमन गर्यौँ, सबैको पहुँचमा शिक्षा नपुगेको कारणले गर्दाखेरि यो चाहिँ प्रभावकारी भएन। किन प्रभावकारी भएन त भन्दा सबैको घरमा वाइफाई नहुनु, नेटवर्क नहुनु र मोबाइल शैक्षिक सामग्री भएको नै मोबाइल अथवा ल्यापटप हुने भयो। अनलाइन शिक्षामा ती सबै सामग्रीहरू सबैको पहुँचमा नपुग्ने हुँदाखेरि यो अनलाइन शिक्षा पनि त्यति प्रभावकारी मानिएको नै। अब के गर्ने त भन्दा अब समय पनि गुज्रिँदै गयो, COVID-19 असर पनि बिस्तारै रेटमा कम हुँदै जाँदाखेरि र अब विद्यालयलाई अब विद्यार्थीहरूलाई कसरी अगाडि बढाउने भन्ने विषयमा फेरि हामीले फेरि छलफल गऱ्यौँ, फेरि अन्तर्क्रिया गऱ्यौँ सम्बन्धित विद्यालयका सबै प्रधान अध्यापक अनि विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, टोल विकास संस्थाका अध्यक्षहरू लगायत जिम्मेवारी पक्षहरूसँग बसेर फेरि छलफल गर्दा शिक्षालाई अगाडि बढाउन सकिन्छ कि भन्ने कुरा त्यहाँ उठिरहेको थियो। त्यसै बखतमा फिजिकल्ली विद्यार्थीहरूलाई स्वास्थ्य मापदण्ड अपनाएर भौतिक दूरी कायम गरेर पढाउन सकिन्छ भन्ने निष्कर्षमा निस्किसकेपछि हामीले एउटा कुरा उठाएका थियौँ, सबै विद्यार्थीलाई अनिवार्य रूपमा खोपको व्यवस्थापन हुनुपर्छ। यदि सबैमा खोपको व्यवस्थापन भएन भने, खोप पुऱ्याउन सकेन भने यो महामारीले झन् जटिल अवस्था ल्याउनेछ भन्ने समस्याहरू त्यहाँ देखिएको कारणले गर्दाखेरि ती कुराहरूले हामीले स्थानीय निकायमा ध्यान आकर्षण गरायौँ र नभन्दै हामीले उठाएका कुराहरूलाई मध्यनजर गर्दै स्थानीय निकायले स्वास्थ्य मापदण्ड अपनाएर सबै विद्यार्थीहरूलाई खोपको दायरामा ल्याएर खोप भ्याक्सिन लगाएर विद्यालय सञ्चालन गर्ने भन्ने निष्कर्षमा पुगे। विद्यालयहरू पनि सञ्चालन भएका छन् र कतिपय विद्यार्थीहरूले खोपहरू पनि लगाइसकेका छन्।
हजुर कमलाजी, यहाँले यति कुरा गरिरहँदाखेरि यहाँहरूले धेरै सवालहरूको उठान गर्नुभयो, के समस्याहरू छन्, समस्याहरूको पहिचान गर्नुभयो, यहाँहरूले पहिचान गरेका समस्याहरू सवालहरूको सम्बोधन स्थानीय तहले कसरी गर्यो, सम्बोधन गर्यो कि गरेन, छोटकरीमा बताइदिनुहोस् न।
यो शिक्षाको विषयमा भन्दाखेरि विभिन्न निकायले शिक्षामा मैले अलिकति अलिक गम्भीर भएर लागेको मैले महसुस गरेको छु। त्यहाँ समस्या उठेका विद्यालयहरूमा पहिला हामीले सुरुमा चाहिँ समस्या उठाउँदाखेरि त्यहाँ पहिचान गर्दाखेरि विद्यालयको भौतिक पूर्वाधार थिएन, खाने पानीको व्यवस्था नहुनु, बालमन्त्री नहुनु, जस्तो शौचालयहरूमा अब बालमन्त्री खालको शौचालय होइन, अनि त्यहाँ छात्राहरूको लागि सेनिटेरी प्याडको व्यवस्था, अपाङ्ग मन्त्री, यी विभिन्न कारणहरू नभएको देखिएको थियो भने विद्यालयभित्र चाहिँ अब खाने पानीको अभाव, जङ्क फुडहरू बच्चाहरूले खाइरहेको, कम्प्युटर ल्याबहरू नभएका यस्ता यस्तै समस्याहरू देखिएका थिए भने यी बिस्तारै बिस्तारै समाधान हुँदै गइरहेका छन् र स्थानीय निकायले पनि त्यस्ता विद्यालयहरूमा चाहिँ अब निगरानी गरेर अनुगमन गरेर कहाँ के अब के कमी कमजोरी छ तीहरूलाई समाधान गरेको छ भन्ने हामीले पाएका छौँ कतिको समयमा गएर हेर्दा। र हामीले उठाएका जुन जिज्ञासाहरू हुन्छ, हामीले जुन अन्तर्क्रिया राखेका हुन्छौँ र त्यहाँ आएका जनप्रतिनिधि मार्फत चाहिँ सम्बन्धित ठाउँमा ती कुराहरू पुगेको र शिक्षण निकायले चाहिँ सकेसम्म ती समस्याको समाधान गर्ने पहल गरेको चाहिँ अहिलेसम्मलाई।
अब यहाँहरूले यसरी काम गरिरहँदाखेरि मानव अधिकार संस्कृतिको विकास गर्नको लागि इन्सेकले अझै के गर्यो भने, इन्सेकले कस्ता खालका कार्यक्रमहरूमा जोड दियो भने साँच्चै नै समाजमा मानव अधिकार संस्कृतिको विकास हुन्छ भन्नुहुन्छ अन्तिममा।
हजुरले धेरै राम्रो कुरा उठाउनु भएको छ र योभन्दा अगाडि मैले एउटा स्वास्थ्य सम्बन्धीको कुरालाई पनि मैले यहाँ जोड्न चाहन्छु। जस्तो स्वास्थ्य सम्बन्धी कुरालाई जोड्दाखेरि हामीले अब जुन विद्यालय विद्यार्थी र शिक्षकहरूले अनिवार्य खोपको व्यवस्थापन हुनुपर्छ भनेर माग गरेका छौँ, त्यो अनुसार भएको पाइएको छ र शिक्षाको विषयमा चाहिँ हामीले विद्यालयहरू पनि अनुगमन गरेका छौँ। खाद्य सम्बन्धी मैले तपाईँको कुरालाई क्वेसनमा जोड्दै जान्छु, खाद्यान्न सम्बन्धी हाम्रो अन्तर्क्रिया कार्यक्रम आउँदाखेरि त्यहाँ खाद्यान्नमा त भएको गुणस्तर भएको कुराहरू उठेका थिए। हामी उपभोक्ता हित संरक्षण र मानव अधिकार निगरानी समूहको सन्दर्भ रूपमा चाहिँ हामीले एउटा अन्तर्क्रिया कार्यक्रम राखेर त्यहाँ धेरै सवालको जवाबहरू उठेका थिए र त्यही अनुसार चाहिँ त्यहाँ उठेका कुराहरूलाई मध्यनजर गर्दै स्थानीय निकायले अनुगमन बजार अनुगमन पनि गरेको छ। र अझै मैले यो शिक्षा स्वास्थ्य खाद्य र आवास सम्बन्धी चारवटा विषयमा समस्या पहिचान गरी कम्युनिस्ट निकायसँग अन्तर्क्रिया गरी सरकारवालाहरूसँग अन्तर्क्रिया गरी स्थानीय निकायलाई ध्यान आकर्षण गराउने क्रममा अझै मलाई के लाग्छ भने हिजोको यो कार्यक्रम अझै प्रभावकारी बनाउनको लागि र यसमा चाहिँ अझै यस्ता जनताहरूलाई चाहिँ प्रत्यक्ष रूपमा लाभान्वित गराउनको लागि कार्यक्रमहरू अझै थपिने जाउँ, स्थानीय निकायलाई चाहिँ झाउझाउन आवश्यक देखिन्छ। हामीले बेला बेलामा एउटा अन्तर्क्रिया राखेर मानिसहरूले गमन पनि गर्नुपर्ने देखिन्छ, जनचेतनामूलक रूपमा प्रभावकारी बनाउनको लागि टोल टोलमा गएर जनचेतनामूलक कार्यक्रमहरू, स्वास्थ्य शिक्षा स्वास्थ्य खाद्य आवास सम्बन्धी जनचेतनामूलक कार्यक्रम राखियो भने अझै राम्रो हुन्छ।
उहाँ हुनुहुन्थ्यो मानव अधिकार निगरानी समिति बुटोलका अध्यक्ष कमला भण्डारी, मानव अधिकार निगरानी समूहले गरेका कामका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब सुनौ कार्यक्रममा रूपन्देही जिल्लामा इन्से कार्यक्रमको प्रभावकारिता कस्तो रहेको छ, के भन्छन् जनप्रतिनिधि सुद्धोदन गाउँपालिका रूपन्देहीका प्रवक्ता राजेन्द्र कणेल।
हाम्रो सुदूर गाउँपालिकामा मानव अधिकार इन्सेकले जुन किसिमको काम क्रियाकलाप अपनाइरहेको छ, यहाँ विभिन्न त्यस्ता किसिमका जुन शिक्षा स्वास्थ्य र खाद्य सँग रहेर उनका काम क्रियाकलापहरू गरिरहेको छ, त्यसले पक्कै न उत्पीडन वर्ग साँच्चीकै ती तल्लो वर्ग जसले ती तपाईँहरूको कार्यक्षेत्रभित्र पर्ने ती व्यक्तिहरूलाई एउटा सचेत गराउने, ती व्यक्तिहरूको चेतनामा चाहिँ अभिवृद्धि गर्ने किसिमका काम क्रियाकलापहरू भइरहेको छ भने, अर्कोतिर हामी जनप्रतिनिधिलाई पनि कतिपय ठाउँमा हाम्रो जनप्रतिनिधिको पनि आँखा नपुगेका ठाउँ छन् पक्कै न, त्यस्ता ठाउँमा पनि इन्सेकले त्यस्ता किसिमका काम क्रियाकलापहरूले काम गरेर हाम्रो नजर नपुगेको ठाउँमा पनि त्यस्ता किसिमका काम क्रियाकलापहरू उहाँहरूले समन्वय गरेर हाम्रो क्षेत्रतिर पनि विभिन्न त्यस्ता किसिमका कामहरू समन्वयकारी भूमिकाहरू अगाडि बढाइरहेका छौँ।
हजुर, यहाँले भन्नुभयो इन्सेकले शिक्षा स्वास्थ्य खाद्य र आवासको अधिकारको क्षेत्रमा काम गरिरहँदाखेरि अझै इन्सेकको अभियानलाई अथवा सुद्धोदन गाउँपालिकालाई मानव अधिकार संस्कृतिको विकास गरेर मानव अधिकार मैत्री पालिका बनाउनको लागि कस्तो भूमिका हुनुपर्छ होला, कस्ता कार्यक्रम हुनुपर्छ होला भन्नुहुन्छ?
पक्कै न, तपाईँहरूले जुन किसिमले चाहिँ यो ग्रास रुटबाटै कामहरू गरिरहनु भएको छ, त्यसले पक्कै न चाहिँ एउटा राम्रो कामहरू चेतनाहरू त अभिवृद्धि भएको छ। यद्यपि यसलाई अझै प्रभावकारी रूपमा अझै चाहिँ तपाईँको अत्यन्तै हामीले उजागर मात्रै गरेका छौँ, उजागर गरेका कुरा कानुन पछि भाषा भएको छैन, उजागर गरेका समस्याहरू समाधान भाषा भएको छैन, उजागर गरेका विभिन्न काम क्रियाकलापहरू कानुनमा आशा आएन भन्ने कुरालाई अलि बढी फलोअपका कुराहरू ख्याल गरियो भने पक्कै न कहीँ कतै जनप्रतिनिधिको लेभलबाट स्थानीय सरकारको लेभलबाट हामीले गर्नेछौँ भने हामी पनि त्यसलाई अझै हाम्रा कमी कमजोरी अझै हाम्रो ध्यान दृष्टि यहाँ पुगेर कानुन गर्ने कुरामा हामीबाट कमजोरी भएको छ भने हामी पनि सचेत रहन्छौँ र ती जुन व्यक्तिलाई त्यो जागरण त्यो अभियानमा त्यो तपाईँहरूको शिक्षा स्वास्थ्य कृषि आवासका खाद्य आवासका कुराहरूमा जुन किसिमको उहाँहरूको चाहिँ छैन आफू व्यक्तिले पनि खेल्न पर्ने भूमिकामा कहीँ कतै त्यसको फलोअपमा थोरै कमी भयो भने हाम्रो समाज यस्तै छ, त्यो फलोअप नगरेसम्म त्यसलाई चाहिँ नझगझगाएसम्म नदेख्ने प्रचलन छ, त्यो उनीहरूले यो कुरालाई अलिक ख्याल गर्न सके राम्रो हुन्थ्यो भन्ने चाहिँ लाग्छ। यद्यपि तुलनात्मक हिसाबले राम्रो भइरहेको छ।
हजुर, मानव अधिकार निगरानी समूहहरू हुनुहुन्छ, मानव अधिकार समूहहरूले कसरी समन्वय गरिरहनु भएको छ, यहाँहरूसँग समन्वय कतिको छ, समन्वय भएको छ कि छैन, यहाँहरूलाई कार्यक्रमको विषयमा जानकारी कतिको हुन्छ?
पक्कै न, यो कार्यक्रमको विषयमा लगभग गाउँपालिकाको प्रवक्ता पनि भएको हुनाले मलाई लाग्छ सबै कार्यक्रमहरू म आफूलाई पनि जानकारी उहाँले गराउनु भएको छ। मलाई लाग्छ म 90% कार्यक्रमहरूमा म उपस्थित भएको छु, यहाँ भएका धेरै कार्यक्रमहरूमा चाहिँ एउटा दुईजना म चाहिँ मिस गरे होला, नै भए म उपाधि बढीभन्दा बढी हरेक कुराहरूमा हिँडेर चाहिँ त्यो कार्यक्रममा सहभागी भएका छौँ। यसको समन्वयकारी भूमिकामा अत्यन्तै राम्रो छ गर्नुभएको छ, यहाँका जुन किसिमका जो इन्सेकको टिम छ त्यो टिम लागेको छ भन्ने बुझेको छु मैले।
हजुर, अब हामी कुराकानीको अन्तिम अन्तिममा पनि छौँ, यो अभियानलाई राम्रो बनाउनका लागि र जुन यहाँले अघि पनि भन्नुभयो इन्सेकको अभियान मानव अधिकारको क्षेत्रमा काम गरिरहँदाखेरि शिक्षा स्वास्थ्य खाद्य र आवासको क्षेत्रमा जनप्रतिनिधिकै आँखा नपुगेको ठाउँमा पनि त्यस्ता सवालहरू उठेका छन्, घचघचाउने काम भएको छ यहाँले भन्नुभयो, यसलाई अझै राम्रो बनाउनको लागि सबैले हाम्रो अभियान भन्ने बनाउनको लागि के गर्न जरुरी देख्नुहुन्छ? यहाँहरूले पनि सुद्धोदन गाउँपालिकामा मानव अधिकार संस्कृतिको विकास गर्नका लागि यहाँहरूको जवाफदेता के हुन्छ अबका दिनमा?
होइन, पक्कै न, मानव अधिकारवादीले गरेको काम छ, ती काम मिलाइसुद्ध चाहिँ समन्वयकारी झगझगाउने किसिमका भूमिका यो अथवा प्रणाली काम छ, यसलाई भोलिका दिनमा अझै पक्कै न, फेरि यो जनप्रतिनिधि हामी 5 वर्षको लागि आयौँ, अब हाम्रो कार्यकाल सकिन लागिरहेको छ, यो मानव अधिकारवादीले हाम्रो गाउँपालिकामा जुन किसिमको कामहरू गरिरहेको छ त्यसलाई निरन्तर दिएर आगामी वर्षमा पनि त्यसको चाहिँ निरन्तरता रह्यो भने केही बाँकी रहेका केही चाहिँ अझै हाम्रो नजर नपुगेका अथवा कार्यान्वयन गर्ने गरेर ती विभिन्न काम क्रियाकलापहरू कार्यान्वयन गर्दा सम्पन्न नभएका कुराहरूमा पक्कै न त्यसलाई एउटा सहजता रहन्छ भन्ने मेरो बुझाइ छ। उनीहरूले हामी जनप्रतिनिधिले पनि अब झकझक्याउँदा सम्बन्धित निकायले झकझक्याउँदा ती काम क्रियाकलापहरूलाई सत्य गर्न सम्पन्न गर्न हामीलाई पनि एउटा सहज चाहिँ हुने, उनीहरूले अब यतातिर यो कार्यक्रम निरन्तरता भइरहे राम्रो हुन्थ्यो भन्ने चाहना छ र हामीले पनि हामी स्थानीय तहको अथवा हामी जनप्रतिनिधिको पनि त्यो अपेक्षा चाहिँ रहेको छ।
उहाँ हुनुहुन्थ्यो सुद्धोदन गाउँपालिका रूपन्देहीका प्रवक्ता राजेन्द्र कणेल, इन्सेकले गरेका काम र प्रभावकारिताका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। यिनै विषयवस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगंज। हामीलाई nepalganj@insec.org.np पनि पत्र पठाउन र facebook.com/insecradio पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम संचालक मरिमा बिसीलाई पनि बिदा दिनुहोस्। नमस्कार।